आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
¡Suscríbete al canal!
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी व्यवस्था चार अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ इसरायलका नयाँ पीढ़ीहरूलाई चेतावनी। यो अध्यायले इसरायलीहरूको उजाड स्थान यात्राको समीक्षाको अन्त गर्दछ। तिनीहरू यर्दन नदीको पूर्वपट्टिको किनारसम्म आइपुगिसकेका छन्। तिनीहरू नेबो पर्वतको नजिकमा छन्, जहाँ मूसाले यी मानिसहरूलाई अन्तिम निर्देशनहरू दिन्छन्। खाली वृद्ध पीढ़ीका इसरायलीहरू मध्ये कालेब र यहोशू मात्र प्रवेश गर्दछन्। अन्य सबै वृद्ध पीढ़ीका इसरायलीहरू उजाड स्थानमा मरे र त्यहाँ नै गाडिए। अहिले नयाँ पीढ़ीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न तयारीमा छन्। तर तिनीहरू प्रवेश गर्नभन्दा पहिले मूसाले उजाड स्थानको अनुभवहरूको समीक्षा गर्दछन्। तिनीहरूसँग तिनीहरूलाई प्रेम गर्ने परमेश्वरको आज्ञा पालन गर्न विन्ती गर्दछन्। व्यवस्था चार अध्याय एक र दुई पदमा भनिएको छ, अब हे इसरायली हो, मैले तिनीहरूलाई सिकाउन लागेको विधि विधानहरूमा ध्यान लगाऊ, ती पालन गर र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ। मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबड नगर्नु, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नु। तिनीहरूले परमेश्वरको वचनको व्यवस्थाको केवल सुन्नु मात्र होइन, तर त्यसको ध्यान दिन र पालन पनि गर्नुपर्नेछ। यदि इसरायलीहरू व्यवस्थाको पालन गरेका भए ओ यो कस्तो आशिष हुने थियो। तर हामी यहाँ मानिसको इतिहासमा एक प्रदर्शनको पत्ता लगाउँछौ, जसलाई अनुकूल परिस्थिति मुनि व्यवस्था दिइएको थियो तर जसले यसको पालन गर्न सकिन। कोही पनि शरीर व्यवस्थाद्वारा परमेश्वरको अगाडि धर्मी ठरिने छैन। यो किन त? यो यसकारणले कि परमेश्वर स्वेच्छाचारी वा निरंकुश हुनुहुन्छ? होइन, यो यसकारणले हो किनभने शरीर मौलिक रूपमा गडबड छ, बेठिक छ। मानव जीवनमा गडबड छ, त्यो नै समस्या हो। मैले पहिले संकेत गरिसकेको छु कि यस पुस्तकले दुई महान विषयहरूको जोड़ दिन्छ, प्रेम र आज्ञाकारिता। हुन सक्छ तपाईँले कहिले महसुस नगर्नु भएको होला कि प्रेम पुरानो नियमको महान विषय हो, तर निश्चय नै यसको विषय हो। यहाँ यो व्यवस्थाको चौथो अध्यायमा मूसा यो नयाँ पीढ़ीसँग आग्रह गरिरहेका छन्, विन्ती गरिरहेका छन् र किन तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्ने त्यसको तिनीहरूलाई कारण पनि दिइरहेका छन्। पहिलो कारण हो, परमेश्वर इसरायललाई सुरक्षा राख्न र उन्नति गर्न, समृद्ध गर्न उहाँ चाहनुहुन्छ। चार अध्यायको एक पदले हामीलाई भन्दछ, जीवित रहनलाई र पिता पुर्खलाई प्रतिज्ञा गरेको मुलुकको अधिकार गर्नलाई तिनीहरूले परमप्रभुको विधि विधानमा ध्यान लगाउन र परमप्रभुको आज्ञा पालन गर्नुपर्नेछ। परमेश्वरप्रति आज्ञाकारिता मात्र एक आधार हो जुनमा उहाँले तिनीहरूलाई आशिष दिन सक्नुहुन्छ। उहाँले तिनीहरूको आज्ञाकारिताको चाहनुहुन्छ किनभने तिनीहरूलाई आशिष दिने उहाँको इच्छा छ। दोस्रो कारण, इसरायलको आज्ञाकारिताले परमेश्वरप्रति तिनीहरूको कृतज्ञताको देखाउनेछ। पद पाँचदेखि आठमा भनिएको छ, हेर परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभए बमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यो विधि विधान सिकाएको छु। तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अघि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्नेछन्, अवश्य यस महान जातिका मानिसहरू खुबै बुद्धिमान र समझदार रहेछन्। हामीले उहाँलाई पुकार गर्दा परमप्रभु हाम्रा परमेश्वर हाम्रो जति नजिक हुनु भए झैं ईश्वर यति नजिक भएको अरू कुन चाहिँ यति महान जाति छ मैले तिमीहरूलाई आज दिने यो व्यवस्था जस्तै धार्मिक विधि विधान भएको अरू कुन चाहिँ यति महान जाति छ। परमेश्वरले तिनीहरूलाई अति नै महान अद्भुत रीतिले आशिष दिनुभएको थियो, त्यसैले आफ्नो कृतज्ञता आज्ञाकारिताद्वारा तिनीहरूले देखाउनु पर्दछ। तेस्रो कारण, परमेश्वरको प्रेमले तिनीहरूलाई आज्ञाकारिताको प्रेरित गर्नुपर्दछ। चार अध्याय 37 पदमा भनिएको छ, उहाँले तिनीहरूका पिता पुर्खालाई प्रेम गर्नुभयो, यसैले तिनीहरू पछि तिनीहरूका वंशलाई चुनेर आफै उपस्थित भई आफ्नो महान शक्तिद्वारा तिनीहरूलाई मिश्रदेखि निकाल्नुभयो। यो नै बाइबलमा पहिलो पल्ट हो परमेश्वर प्रत्येकलाई भन्नुहुन्छ कि उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ। हजुर, परमेश्वरले प्रदर्शन गरिसक्नु भएको छ कि स्पष्ट देखाइसक्नु भएको छ कि उत्पत्तिको आरम्भबाटै उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ, तर यस बिन्दुसम्म उहाँले यसको बारेमा केही पनि भन्नुभएको छैन। यो नै पहिलो पल्ट हो उहाँले यसको उल्लेख गर्नुहुन्छ। उहाँले गर्नुभएको कामको लागि यो एक कारणभूतको रूपमा उहाँ यसको दिनुहुन्छ। उहाँले अघि नै मिश्रको दासत्वबाट तिनीहरूलाई छुटकारा दिइसक्नु भएको छ र उहाँले तिनीहरूको निम्ति अझ महान र सामर्थ्य कामहरू गर्न गइरहनु भएको छ कि यो सबैको आधार, यो सबैको कारणभूत वा प्रेरकको आधार हो परमेश्वर तिनीहरूलाई प्रेम गर्नुहुन्छ। मित्र, यो नै केही त्यस्तो कुरा हो जुन आज प्रत्येक व्यक्तिले थाहा पाउन आवश्यक छ। मलाई कुनै वास्ता छैन कि तपाईँ को हुनुहुन्छ वा कहाँ हुनुहुन्छ, तर परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ। यो सत्य हो कि तपाईँ सधैँ परमेश्वरको प्रेमको अनुभव गर्न सक्नुहुन्न, कारण हामी र परमेश्वर बीच हाम्रो पाप रूपी छाता अगाडि आउँछौ। परमेश्वरले हामीमाथि आफ्नो प्रेमको झरी झारिदिनुहुन्छ, तर छाता रूपी पापहरूले त्यसको हामीमाथि पर्नबाट रोकिदिन्छ, छेकिदिन्छ र यसको अनुभव गर्न सक्दैनौ। तर मित्र, हाम्रा पापहरूको बावजुद पनि परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ र मलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले त्यो प्रेम ख्रिष्टको क्रूसमा प्रदर्शन गर्नुभयो, स्पष्ट गरी देखाउनुभयो। जब हामी ख्रिष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्छौं, हामी परमेश्वरको प्रेमको अनुभव गर्न सक्छौ। चौथो कारण, तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्नुपर्छ किनभने तिनीहरू परमेश्वरका हुन्। व्यवस्था 14 अध्यायको एक पदले भन्छ, तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको सन्तान हो, मर्नेका लागि तिमीहरूले आफ्नो शरीर नकुपार्नु, आँखी भुई नखौरिनु। मित्र, परमेश्वरप्रति आज्ञाकारिता जीवनको पहिलो व्यवस्था हो। मानिससँग स्वाभाविक जन्मबाट प्राप्त वा अन्तर्जात परमेश्वरप्रति घृणा हुँदछ। मानिस परमेश्वरको आज्ञा पालन गर्न चाहँदैन। भन्नु नै पर्ने हो भने मानिस अति नै धेरै गरी परमेश्वरको विरोध गर्दछ। हामी सम्पूर्ण शास्त्रभरि परमेश्वरको विरूद्ध मानिसबाटको विरोधहरूको देख्छौ, अनि यो कुरा हामी आजका मानिसहरूमा पनि पाउँछौ। हामीले एक मनतातो ख्रिष्ट महिलाबाट पत्र पाएका थियौं जसले पत्रमा लेखेकी थिइन्, तपाईहरूको रेडियो कार्यक्रम सुनेर मैले उद्धार पाएँ र म अब लगातार मण्डलीमा आउँछु, तर मैले आफ्नो पतिलाई चर्चमा ल्याउन कहिले पनि सकिन। तिनी कति पनि प्रभुका कुराहरू वा चर्च सम्बन्धमा रुचि राख्दैन र तिनी सधैँ विरोध मात्र गर्दछन्, तर अहिले मेरो पति तपाईँको कार्यक्रम सुन्न आरम्भ गरिरहेका छन् र तिनी खालि तपाईँहरूको कार्यक्रम मात्र सुन्दछ। मित्र, यदि परमेश्वरको वचनले मानिसको विरोधलाई तोड्दैन भने केही कुराले त्यो गर्न सक्ने छैन। ओ, यदि इसरायलीहरूले परमेश्वरको व्यवस्था केवल पालन मात्र गरे, तिनीहरू कहाँ कस्तो आशिष आउने थियो। अनि हामी अगाडि देख्छौ आज्ञाकारिताको र अनज्ञाकारिताको परिणामहरू। व्यवस्था 4:3-4 पदमा भनिएको छ, बाल पोरमा परमप्रभुले के गर्नुभयो त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पोरको बाल देवता पछि लाग्ने सबै मानिसहरूलाई परमप्रभु परमेश्वरले तिनीहरूका मध्येबाट नाश गर्नुभयो, तर परमप्रभु तिमीहरूका परमेश्वरसित लागिरहने तिमीहरू मध्येका प्रत्येक आजसम्म जीवित छ। मोसाले त्यो समयको संकेत गरिरहेका छन् जब इसरायलीहरूलाई श्राप दिन बालामलाई बोलाइएका थिए र तिनले श्राप दिन सकेनन्। वास्तवमा तिनले यही मात्र गर्न सकेका थिए, अर्थात इसरायलीहरूलाई आशिष दिन, तर तिनले मुआबको राजालाई सल्लाह दिए कि मुआबको राजाले आफ्ना मानिसहरूलाई इसरायलका सन्तानहरू भए कहाँ गएर मिसिएर अन्तर्विवाह गर्न अनुमति दिनुपर्छ। यसले इसरायलीहरूको बीचमा झुट्टा आराधना, झुट्टा पूजाको परिचय गर्ने थियो र यसले तिनीहरूमाथि परमेश्वरको दण्ड ल्याउने थियो। अनि मित्र, ठिक बिल्कुलै यही नै भयो जुन हामीले गन्ती 25 अध्यायमा देख्यौं।
यो नयाँ इसरायलका पीढ़ीहरूलाई यो एक नमूना हुनुपर्ने थियो अनि यो आज तपाईँ र मेरो निम्ति पनि एक नमूना हो। आज्ञाकारिताको पुरस्कार वा इनाम छ ती व्यक्ति जो परमेश्वरसित लागिरहे र तिनीहरू जीवित राखिन्दथे र प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न पाउने थिए। परमेश्वरले तिनीहरूलाई फेरि याद दिलाउनुहुन्छ कि आज्ञाकारिताले यससँग आशिष ल्याउनेछ। पाँच पदमा भनिएको छ, हेर परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभए बमोजिम तिनीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिनीहरूलाई यी विधि विधानहरू सिकाएको छु। आज्ञाकारिताले परमेश्वरको आशिष ल्याउने थियो। तिनीहरू त्यस मुलुकमा त्यस मुलुकलाई आफ्नो अधिकार गर्न जानेछन् र उही समयमा तिनीहरूको आज्ञाकारिताले अझै अर्को उद्देश्यलाई सेवा गर्ने थियो। छ पदमा भनिएको छ, तिमीहरूले ती मान र पालन गर किनकि यसैबाट अरू जातिहरूका अघि तिमीहरूका बुद्धिमानी र समाजको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भनेछन्, अवश्य यस महान जातिका मानिसहरू खुबै बुद्धिमान र समझदार रहेछन्। मित्र, इसरायल पूरा संसारभरि गवाही हुनुपर्ने थियो, साक्षी हुनुपर्ने थियो। तर इसरायलले संसारलाई गवाही दिने साक्षी दिने तरिका अझ चर्चले मण्डलीले संसारलाई गवाही दिने तरिकाको ठिक उल्टो छ, विपरीत छ। हामीलाई भनिएको छ, अर्थात चर्चलाई मण्डलीलाई भनिएको छ, सारा संसारमा गएर सुसमाचार प्रचार गर। अनि यो यहाँ आदेश हरेक विश्वासीलाई दिइएको छ। ख्रिष्टमा हरेक विश्वासीले सुसमाचार संसारको अन्तसम्म पुर्याउने केही भाग छ। अहिले इसरायलको सम्बन्धमा तिनीहरूलाई कहिले पनि मिशनरीको रूपमा जान भनिएको थिएन। तिनीहरूले निमन्त्रण गर्नुपर्ने थियो, निम्तो गर्नुपर्ने थियो अरूलाई, आओ हामी परमप्रभुको भवनमा जाउँ भनेर। परमेश्वरप्रतिको तिनीहरूको आज्ञाकारिता र विश्वास योग्यताले अन्य राष्ट्रहरूलाई यी सबै विधि सुन्न र परमेश्वरको आशिषले तिनीहरूलाई महान राष्ट्र बनाउनु भयो भन्ने कुराको याद गर्न लगाउने थियो। त्यसपछि तिनीहरूले के गर्नेछन्? सभाको रानीले के गरेथे? तिनी पृथ्वीको अन्तदेखि यरूसलेममा आएकी थिइन्। त्यस समयमा आजको जस्तो जेट हवाई जहाज, मोटर रेलगाड़ी केही थिएन, पानी जहाज केही थिएन, ठूल्ठूला जहाजहरू। तिनले अति नै लामो दूरीको अनि कठिन यात्रा बनाएकी थिइन् त्यहाँ आउनलाई। यदि एक स्त्री त्यति लामो कठिनको यात्रा गरेर त्यस्तो परिस्थितिमा यात्रा गरी आइन् भने के तपाईँ सोच्नुहुन्न कि केही पुरूषहरू पनि देख्नलाई आउने छैनन्? निश्चय नै आउनेछन् र आए पनि, अनि त्यही तरिकामा इसरायली संसारलाई गवाही दिनु पर्थ्यो। यदि तिनीहरूले आज्ञा पालन गरे, परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुनेछ र तिनीहरू सम्पूर्ण राष्ट्रको गवाही हुने थिए। यदि तिनीहरूले आज्ञा पालन गर्दैनथे भने, यदि तिनीहरू परमप्रभुबाट टाढा फर्की गए वा टाढा भौतारी गए, त्यसपछि परमेश्वरले तिनीहरूमाथि इन्साफ ल्याउनुहुने थियो। नौ पदमा भनिएको छ, तर होसियार बस र आफ्नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटुन्, ती तिमीहरूका छोरा छोरीहरू र नाति नातिनीहरूलाई सिकाऊ। परमेश्वरले इसरायल राष्ट्रलाई शिक्षणको वा शिक्षा दिने कामको सिरिकाईको विशाल बोझ दिनुभएको थियो। तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्नुपर्ने थियो र तिनीहरूले यी कुराहरू आफ्ना बाल बच्चाहरूलाई नाति पनातीहरूलाई सिकाउनु पर्ने थियो। आज कुनै पनि राष्ट्रको सबभन्दा ठूलो काम वा भार बच्चाहरूको शिक्षा हो। अनि सम्भवत कुनै पनि राष्ट्रको सबभन्दा ठूलो असफल शिक्षामा असफल हो। आज हाम्रो देशमा पनि हेर्नुहोस् कि शिक्षाको मामलामा हामी कति नराम्रो गति असफल भएका छौं। अहिले म कुनै स्कूल वा कलेजहरूको दोष लगाइरहेको छुइन। तपाईँलाई थाहा छ खास समस्या कहाँ रहेको छ? यो बिल्कुल घरमा रहेको छ, परिवारमा रहेको छ। परमेश्वरले यी मानिसहरूलाई भन्नुहुन्छ, म चाहन्छु कि तिनीहरूले आफ्ना छोरा र छोरी र नाति पनातीहरूलाई सिकाऊ। सिकाउनलाई असफल नै घरमा आमा बुबाको असफल हो। यो नै सबभन्दा ठूलो उत्तरदायित्व थियो जुन परमेश्वरले इसरायलमा हरेक माता र पितामाथि राखिदिनु भएको थियो। मित्र, यदि तपाईँ एक बच्चालाई यस संसारमा ल्याउनुहुन्छ भने तपाईँ नै त्यस बच्चाको जवाबदेह हुनुहुन्छ। परमेश्वरले यो इसरायललाई अति नै स्पष्ट गरिदिनुभयो जब त्यो राष्ट्र असफल भयो। यो घरमा असफल भएको थियो र परमेश्वरले यसको निम्ति दण्ड दिनुभयो। दश र एघार पदमा भनिएको छ, होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने उभिएको दिनको सम्झना गर। जब उहाँले मलाई भन्नुभयो, मेरो वचन सुन्नलाई मानिसहरूलाई मेरो सामु भेला गर र त्यस देशमा बाँचुन्जेल तिनीहरूले मेरो डर मान्न सिकुन् अनि ती वचन आफ्ना छोरा छोरीहरूलाई पनि सिकाउन्। पर्वतमा आगो दन्केर आकाशसम्म पुग्यो र बाक्लो बादल आएर त्यहाँ घोर अन्धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ। अनि बाह्र पदमा हामी पढ्छौं, तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्नुभयो, त्यसबेला तिमीहरूले शब्दको आवाज मात्र सुन्यौ तर कुनै आकृति देखेनौ, तिमीहरूले एउटा स्वर मात्र सुन्यौ। प्रभु येशूले यसलाई अति नै स्पष्ट रूपमा भन्नुभयो, परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई पुज्नेहरूले उहाँलाई आत्मा र सत्यतामा पुज्नु पर्दछ। मानिसले कहिले पनि कुनै प्रकारको परमेश्वरको स्वरूप देखेको छैन। प्रभु येशू मानिस बन्नुभयो तर बाइबलले हामीलाई उहाँको शारीरिक बनावटको वर्णन दिँदैन। अहिले सम्भवत तपाईँ सोच्नुहोला कि म केही गडबड बोलिरहेको छु, केही गल्ती बोलिरहेको छु, यदि तपाईँले येशूको तस्विरमा विश्वास गरिसक्नु भएको छ भने। तर म तपाईँलाई भनौँ, म येशूको तस्विरहरूमा विश्वास गर्दिन जुन आज हामी विभिन्न रूपमा देख्न सक्छौ र देख्ने गर्छौं। अहिले म जान्दछु धेरै प्रिय सुन्दर मानिसहरूले महसुस गर्छन् कि येशूको तस्विरले उहाँलाई आराधना गर्न सहायता गर्दछ। अमित्र, एक वृद्ध स्कोटिस टिप्पणीकारले भनेको कथनलाई म भन्न चाहन्छु, मानिसहरूले कहिले पनि येशूको तस्विरको पेन्ट गर्ने छैन जबसम्म तिनीहरूले आफ्नो हृदयमा उहाँको उपस्थितिको गुमाइसकेका हुँदैनन्। मानिसले कहिले पनि येशूको तस्विरको आफ्नो हृदयमा कोर्ने छैनन् जबसम्म तिनीहरूले आफ्ना हृदयहरूमा उहाँको उपस्थितिको गुमाइसकेका हुने छैनन्। मित्र, हामीलाई उहाँको हाम्रो हृदयहरूमा आवश्यक छ, रंगले कोरेका फोटोहरूमा होइन, तस्विरहरूमा होइन। मित्र, यी महान र अनन्तकालीन सत्यहरू हुन् जुन परमेश्वर यस अध्यायमा भनिरहनु भएको छ। त्यस दिनमा इसरायललाई दिएका निर्देशनहरू आज हाम्रो निम्ति पनि महान सिद्धान्तहरू हुन् लिनलाई, बुझ्नलाई, किनभने सत्य अनन्तकाल हुन्। अनि 24 27 पदमा भनिएको छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर भस्म पार्ने आगो र डाहा गर्नुहुने परमेश्वर हुनुहुन्छ। तिमीहरूले छोराछोरी र नाति नातिना जन्माइसकेर त्यही देशमा धेरै वर्ष बसिसकेपछि पनि भ्रष्ट भएर कुनै वस्तुको आकृति अनुसार प्रतिमा खोपेर परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा कुकर्मा गरेर उहाँलाई क्रोधित तुल्याउ भने, म आजको दिन स्वर्गीय र पृथ्वीलाई तिमीहरूका विरूद्धमा साक्षी राख्दछु कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारी जान लागेका छौ त्यस देशदेखि तिमीहरू चाँडै सम्पूर्ण नष्ट हुनेछौ र धेरै दिन बस्न पाउने छैनौ तर बिल्कुलै नष्ट हुनेछौ। परमप्रभुले तिनीहरूलाई जाति जातिका माझमा तितरबितर पार्नुहुनेछ र उहाँले तिमीहरूलाई धपाउनु भएको देशमा अन्य जातिको माझमा तिमीहरू अल्पसंख्यक हुनेछौ। मित्र, त्यो राष्ट्र अझै संसारको निम्ति गवाई हो अनि त्यो गवाई चाहिँ तिनीहरूको आज्ञाकारिताको गवाई हो। तिनीहरू आज पूरा संसारभरि तितरबितर भई छरपट्ट भई छरिएका छन्। किन? किनभने तिनीहरूले त्यही गरे जुन परमेश्वरले तिनीहरूलाई गर्न मना गर्नुभएको थियो। म जान्दछु कसै कसैले भन्ला तिनीहरू आफ्ना मुलुकमा फर्किआएका छन् र अहिले तिनीहरू एक राष्ट्र भएका छन्। यो निश्चय नै हो, तर तिनीहरू आज समस्यामा छन्, कठिनमा छन्। के तिनीहरू छैनन् र? तर जब परमेश्वरले तिनीहरूलाई पूर्ण रूपमा त्यस मुलुकमा फर्काइ ल्याउनुहुनेछ जस्तो कि उहाँले अगमबाड़ी गर्नुभएको थियो, तिनीहरूले कति पनि आजको जस्तो समस्या पर्ने छैनन्, कठिनाईमा पर्ने छैनन्। इसरायल राष्ट्र अझै परमेश्वरको दण्ड मुनि छ, न्याय मुनि छ, किनभने त्यसले परमेश्वरलाई आफ्नो पीठ फर्काइदियो। दण्ड कुनै पनि राष्ट्रमा आउनेछ जुनले उहाँलाई इन्कार गर्दछ। मित्र, यो हाम्रो निम्ति पनि महान पाठ हो। 30 पदमा भनिएको छ, पछिल्ला दिनहरूमा जब तिमीहरू संकष्टमा हुनेछौ, कष्टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछ, तब तिमीहरू परमप्रभु आफ्नो परमेश्वरतिर फर्कनेछौ र उहाँको वचन पालन गर्नेछौ। यो नै पहिलोपल्ट हो महाक्लेश अवधिको उल्लेख यहाँ छ जुन अन्तिम घड़ीमा आइरहेको छ। यहाँ उल्लेखित पछिल्ला दिनहरूमा चाहिँ पुरानो नियममा एक परिभाषिक शब्द हो जुनले महाक्लेश अवधिको संकेत गर्दछ, ग्रेट ट्रिबुलेसनको संकेत गर्दछ। परमेश्वरले एक शर्तको राख्नुहुनेछ, यदि तिमीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कन्छौ र उहाँको वचन पालन गर्नेछौ। 31 पदमा भनिएको छ, उहाँले तिमीहरूलाई त्याग्नुहुने छैन, नाश गर्नुहुने छैन, तिमीहरूका पिता पुर्खासित उहाँले बाँध्नुभएको शपथद्वारा पक्का गर्नुभएको करार उहाँले भुल्नुहुने छैन, किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ। कि परमेश्वर अति नै कठोर र क्रूर हुनुभएकोले गर्दा उहाँले तिनीहरूलाई तितरपितर छरपट गरिदिनुहुनेछ? अहँ, होइन। यो पदको कुरामा ध्यान दिनुहोस्। परमेश्वर दयालु कृपालु हुनुहुन्छ, उहाँले तिनीहरूलाई त्याग्नुहुने छैन, नष्ट गर्नुहुने छैन। मित्र, इसरायल नष्ट नभएको कारण चाहिँ परमेश्वर कृपालु हुनुहुन्छ, दयालु हुनुहुन्छ। अनि यो उही नै कारण हो कि तपाईँ र म आजसम्म नष्ट भएका छैनौं। यदि तपाईले उद्धार पाउनु भएको छ भने यो यस कारणले होइन कि तपाई असल सुन्दर हुनुहुन्छ, तर परमेश्वरको कृपाको कारण तपाईले उद्धार पाउनु भएको छ, मुक्ति पाउनु भएको छ। वा इसरायलको साथसाथै तपाईँ र मेरो निम्ति कृपालु हुनुहुन्छ। मूसा अहिले तिनीहरूलाई परमेश्वरको अनुग्रहको देखाउँछन् जुन उहाँले इसरायलीहरूमाथि देखाउनु भएको थियो। 33 र 34 पदमा भनिएको छ कि कुनै अरू जातिले तिनीहरूले झैं आगोबाट बोल्नुहुने परमेश्वरको वाणी सुनेको छ र जीवित रहेको छ? परमप्रभुले मिश्रमा तिनीहरूका आँखाको अघि जाँच गरेर उद्वेगका चिन्हहरू र आश्चर्य कर्महरू देखाई युद्ध लडेर आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर भयानक आतंकद्वारा अर्को जातिबाट आफ्नो निम्ति एक जाति निर्माण गर्नुभए झैं अर्को कुन ईश्वरले यस्तो गर्न प्रयत्न गरेको छ? मित्र, परमेश्वरले यी तमाम कुराहरू तिनीहरूका पिता पुर्खाका आँखाको सामने गर्नुभएको थियो। परमेश्वर चाहनुहुन्न कि यो तिनीहरूले बिर्सेक र परमेश्वर तिनीहरू कहाँ भला अनुग्रही हुनुभएको छ र तिनीहरूले यसको सम्झना गरेको उहाँ चाहनुहुन्छ। 37 पदमा भनिएको छ, उहाँले तिनीहरूका पिता पुर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरू पछि तिनीहरूका वंशलाई चुन्नु भएकोले उहाँले आफ्नो उपस्थितिद्वारा र आफ्नो महाशक्तिद्वारा तिनीहरूलाई मिश्रदेखि निकाल्नुभयो। मित्र, परमेश्वरले यो गर्नुभयो किनभने उहाँ तिनीहरूलाई प्रेम गर्नुभयो। त्यो नै व्याख्या वा स्पष्टीकरण हो। मित्र, तिनीहरूमा कुनै असलपन थिएन, तर परमेश्वरमा असलपन भलाइपन थियो। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, तर उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न, तर उहाँले हामीलाई अनुग्रहद्वारा बचाउनुहुन्छ। उहाँले हामीलाई भित्र प्रवेश गर्न कति पनि स्वर्गको पछाडिपट्टिको ढोका सुटुक्क खोल्न सक्नुहुन्थ्यो। यदि उहाँले त्यो गर्नुभए उहाँ धार्मिक हुन सक्नुहुन्न थियो। हाम्रा पापहरूको लागि बलिदान बनाउनु पर्ने थियो। उहाँको प्रेमले हाम्रो निम्ति ख्रिष्टलाई मर्न पठायो र ख्रिष्टले हाम्रो निम्ति मर्नलाई पर्याप्त प्रेम गर्नुभयो ताकि तपाईँ र म क्षमा पाउन सकौं, माफ पाउन सकौं। बाइबलले भन्दैन परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले संसारलाई बचाउनुभयो? बरु यसले भन्छ, परमेश्वरले यति धेरै संसारलाई प्रेम गर्नुभयो उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमाथि विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। अनि निष्कर्ष हो 44 र 45 पद, मूसाले इसरायलीहरूलाई दिएको व्यवस्था यही हो, प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679, 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।